यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर श्रोणी मुआग्लेले शिक्षामा गरीब वर्गको सहज पहुँच, दलित र गरीबीको रेखा मुनि रहेका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यमवर्ग र गरीब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनुहुँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ़दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते बुधबार अपराह्न 1 बजे बस्नेछ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसून विस्तार हुने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो।
विशेष गरेर यो 18, 16 र 17 गते चाहिँ मनसुनी गतिविधिहरू चाहिँ केही बढ्न गई, विशेष गरेर मध्य प्रदेश, उत्तर प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चाहिँ थोरै स्थानहरूमा चाहिँ मेघगर्जन ट्याङ्क चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि हुने सम्भावना छ भनेर चाहिँ हामीले सिचुएसन जारी गरिसकेका छौँ। यसको कारणले गर्दाखेरि नै विशेष गरेर यो बङ्गालको खाडीमा पनि विकसित एउटा न्यूनतापीय प्रणाली पनि विकसित रहिरहेको छ र त्यसले गर्दाखेरि धेरै जलवाष्पित हावा चाहिँ यो नेपालतर्फ चाहिँ केही रूपमा बढी प्रवाह गर्ने र त्यसको कारणले गर्दाखेरि भारीदेखि धेरै भारी वर्षाहरू पनि भनेर चाहिँ हामीले सतर्क हुने भनेर यो याम्बर सुन्तला रङको कलर सहित विभिन्न जिल्लाहरूमा चाहिँ सतर्क आग्रह सहित विशेष बुलेटिन जारी गरेका छौँ। त्यही भएर भोलि र पछि चाहिँ अलि बढी वर्षाको गतिविधिहरू बढ्ने र भारीदेखि धेरै भारी वर्षा हुँदैछ भनेर नै सतर्क आग्रह सहित यो पूर्वानुमान चाहिँ जारी गरिएको हो।
त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर, एक्सकाभेटर, लोडर लगायत सवारी साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, छविस पाथी भेरा, गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बमबहादुर बोहरा विरूद्ध 22 लाख रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरेको छ। छविस पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, ओडा नम्बर 6 का ओडाध्यक्ष मोहनलाल बिक, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा विरूद्ध पनि समान बिगो र कैद सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माणको काम शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो। कुल 106 मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरण प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत खरिद बिक्री सम्झौता पीपीए, वित्तीय व्यवस्थापन, उत्पादन अनुमति पत्र तथा उद्योग दर्ता लगायत काम यसअघि नै भइसकेको छ। सो परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो। प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार कम्पनीले डोल्पाको जगदुल्ला तथा मुडकेचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध जलाशयुक्त आयोजना विकास गरिरहेको छ। कम्पनीले जगदुल्ला जलविद्युत आयोजनाबाट 106 मेगावाट र जगदुल्ला ए आयोजनाबाट 124 मेगावाट गरी कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाले विद्युत उत्पादन बाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटाको भनाई छ। राराताल, सेफोक सुन्डो ताल, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला तथा मुगुसम्म पुग्ने वैकल्पिक र छोटो मार्ग विकास हुने भएपछि कर्णाली प्रदेशको पर्यटन सम्भावना थप विस्तार हुनेछ। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रमसम्म 2061 मंगिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। धान दिवसका अवसरमा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आज ललितपुरको खुमलटारमा ड्रोन मार्फत मल छरेर मेसिन मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाइयो। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झण्डै 80% खेतीयोग्य जमिन आगासे पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाई हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
पानी छैन, स्वर्गबाटीबाट पानी बर्सेको छैन, हामीले अब कहिले बाली लगाएर अब कहिले खाने, हामी त समस्या भइगयो।
बुढीनन्दा नगरपालिका साथका स्थानीय रंगवीर गण्डारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझै छन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। समाल गाउँकी स्थानीय कृषक अवि गण्डारा।
पानी नपरिकन खरेडी पड्या, बिउ बेर्ना त सब सुकिसक्या, हात पात भन्ने चिजै नै, मान्दै पनि डालाबाट लुग्नु भइगयो, आमा त मर्नु भइगयो, कुला पन्दाला छिया, बेग बस्दैन, गाडा आउँदैन, सब बिउ बेर्नाटी हुकिकन हामी त त्यसै बसिया।
हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारी समय सिंचाइ सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका 3 स्थानीय निराजन कटेल।
पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ। हाम्रो लागि नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशे पानीको भरमा मात्रै होइन, यहाँ सधैँभरि हामीले रोपाई गर्न पाओस्।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परेको र खडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज नेउपाने।
3 महिना भयो पानी भएको छैन, माथिल्लो बेल्ट हाम्रो जगन्नाथ, बुढीनन्दा, हिमाली, स्वामी कार्तिक जो सिंचाईको नलाग्ने क्षेत्रहरूमा खडेरीको कारणले तरकारी बाली र धान बालीलाई धेरै प्रभावित पारेको छ, धेरै ठुलो समस्यामा छन् किसान।
80% खेतीयोग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको खडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनतमाथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
सभामुख जोर प्रसाद अर्यालले संसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आज काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। सभामुख डोल प्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लेखा परीक्षणका सम्बन्धमा जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालले बताउनुभयो। सरकारले 2075 सालमा धनकुटाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो। तर पछिल्लो समय बाढ़ीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको सागुरीगढ़ी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम शुरू हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठूलो भेड़ लाग्थ्यो। तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढ़ीले झरनासम्म पुग्ने सिंढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक संख्या उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो।
अहिले बाढी पहिरो आइरहेछ, त्यसमा माथि जाने अवस्थै हुँदैन। भेला आएर झरना हेर्न आएको उनीहरू अनि यहाँबाट माथि जानै पाउँदैन त किन आउँछ मान्छे आउँदै आउँदैन।
पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारीमा रहेको साकुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
स्थायी संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल्ने आवश्यकता पनि परेको छ। त्यो खोला तर्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तार जाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू गरेका छौँ।
धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजंघा लगायतका हिम श्रृंखला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र तेह्रथुमका 2 स्थानीय तहको सिमानामा पर्छ। चारवटै स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
पार्कहरू बनाउने एउटा भ्यू टावर अन्य ठाउँहरू हेर्नको लागि बनाउने भने एडभर्टाइजिङ बेसी गर्ने हो भने अलिकति पर्यटन बढ्थ्यो।
कोशी राजमार्गमा पर्ने सिन्धुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिँदैन, त्यस कारणले संघ र प्रदेश सरकारको पनि त्यहाँ आँखा पुग्नु पर्छ। त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानका तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ। पाकिस्तानले भने घटनामा 29 विद्रोही मारिएका बताएको छ। पाकिस्तानले अफगानिस्तानलाई सीमा क्षेत्रमा आतंक सिर्जना गर्ने समूह सक्रिय रहेको र आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले यसको खण्डन गर्दै आएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रेलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लण्डनमा क्योदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री मुवागले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर मुवागले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि 1 वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी खसी बोका स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुस्मा छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दूधमा प्रति लिटर 10 रूपियाँ अनुदान दिँदै आएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्वकप विजेता ब्राजिल र एसियाको पावर हाउस जापान बीच अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। नेपाली समयअनुसार खेल राति 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा शुरू हुनेछ। ब्राजिल समूह सीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। अर्कोतर्फ जापान पछिल्ला 10 खेलदेखि अपराजित रहँदै यो चरणमा पुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि नर्वे वा आइभोरी कोस्टको सामना गर्नेछ। यस्तै दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा फिफा विश्वकप फुटबल 2026 अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 अन्तरले पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। क्यानाडाका लागि स्टेफेन युस्टाकियाले निर्णायक गोल गरे। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो। यससँगै तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा पहिलो पटक अन्तिम 16मा पुग्न सफल भएको हो। क्यानाडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो। क्यानाडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। नेपाल खेलकुद पत्रकार मंच कैलालीले यही असार 19 गते आयोजना गर्न लागेको 7 संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीए ले गर्ने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा एकाडेमीका प्रमुख बुधराम चौधरी र आयोजक संस्थाका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 9.4 मिलीमिटर। पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 24.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 19.2 मिलीमिटर। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 32.3 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि र पर्सि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। पूर्व उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 37 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।